الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إنا عرضنا الأمانة على السماوات والأرض والجبال فأبين أن يحملنها وأشفقن منها وحملها الإنسان إنه كان ظلوما جهولا. صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم، ونحن على ذلك من الشاهدين والشاكرين، والحمد لله رب العالمين. پردہ نشین میری محترمہ مائیں، بہنیں، بیٹیاں اور میرے بھائیوں، امام نووی رحمۃ اللہ علیہ نے اس باب میں ایک آیت لکھی 22 پارے کی، انا اردنا الامانۃ علی السماوات، اللہ تبارک و تعالیٰ نے زمین، آسمان، چاند، سورج اور تمام کائنات کو پیدا کیا، چھوٹی بڑی ہر چیز کو اللہ نے پیدا کیا، اور تمام کائنات میں اللہ نے افضل ترین مخلوق انسان کو بنایا. کس کو؟ انسان کو بنایا. اللہ تعالیٰ فرماتے ہیں، ہمارے پاس ایک امانت تھی، ہم نے انسان سے پہلے اس امانت کو زمین پر پیش کیا، زمین کو کہا تم اس امانت کو ہماری قبول کر لو، زمین نے منع کیا، میرے اندر طاقت نہیں اللہ تیری اس امانت کو لینے کا. آسمان کو پیش کیا، آسمان نے کہا میرے اندر طاقت نہیں ہے، اتنا بڑا آسمان ہے. کیا کہہ رہے ہیں؟ ساتوں آسمان کہہ رہے ہیں میرے اندر طاقت نہیں ہے اے اللہ تیری اس امانت کو قبول کرنے کا. اس لیے نہیں کہ وہ نافرمانی کر رہے ہیں، یعنی وہ اتنی ہیوی ہے کہ ہمارے اندر اٹھانے کی طاقت نہیں. پہاڑوں کو کہا، پہاڑوں تم ایسا کرو میری اس امانت کو قبول کر لو، تو پہاڑوں نے بھی انکار کیا، جس کو اللہ اس آیت میں بیان کر رہے ہیں. انا اردنا، ہم نے پیش کیا الامانت، امانت کو، علی السماوات، ساتو آسمان کو، والارض، ساتو زمین کو، والجبال، پہاڑوں کو، فابین ان یحملنها، انکار کیا انہوں نے اٹھانے سے. اختیار دیا گیا ان کو، اٹھا لو، لیکن ان کو کوئی مار پڑنے والی نہیں تھی، زمین کو، آسمان کو، پہاڑوں کو کوئی مار پڑنے والی نہیں تھی، لیکن الہی اگر آپ کی طرف سے اجازت ہے اور اختیار ہے کہ ہم اسے قبول کریں یا نہ کریں، تو ہمیں یہ امانت نہیں چاہیے، ہم قبول کرنے پر مجبور ہیں، تو ہم اس کا اس لیے کہ حق ادا نہیں کر سکے. کتنی بڑی امانت ہوئی. یہ بھی سمجھتے ہیں، زمین بھی سمجھتی ہے، آسمان بھی، یہ بولتے ہیں، یہ سوچتے ہیں، یہ سمجھتے ہیں، یہ جواب دیتے ہیں، تو یہ زمین بھی بولتی ہے. یہ زمین بھی کیا ہے؟ بولتی ہے. ہماری طرح زمین بھی سمجھتی ہے، آسمان بھی سمجھتا ہے، پہاڑ بھی سمجھتا ہے، اس لیے زمین نے بھی جواب دیا، آسمان نے بھی جواب دیا، پہاڑوں نے بھی کہا، والجبال، پہاڑ. یہ نہ سمجھو کہ پہاڑ اپنی ایک ہی حالت پر ہے، یہ بھی ہماری طرح سے بولتے ہیں، سنتے ہیں، سمجھتے ہیں قیامت کے دن اللہ ان ساری چیزوں کو پوچھے گا. حدیث میں آتا ہے جب تم سفر کرتے ہو تو زمین کا ایک ٹکڑا دوسری زمین سے پوچھتا ہے اور ایک پہاڑ دوسرے پہاڑ سے پوچھتا ہے کہ آج تیرے اوپر سے کوئی اللہ کا ذکر کرنے والا گزرا ہے یا نہیں. اگر گزرا ہے تو وہ زمین دوسری زمین پر فخر کرتی ہے. وہ بھی سمجھتے ہیں. سرکار دو عالم صلی اللہ علیہ وسلم نے احد پہاڑ کے بارے میں فرمایا آذا جبل یحبنا ونحبه. یہ پہاڑ احد پہاڑ ہے, یہ ہم سے محبت کرتا ہے اور ہم اس سے محبت کرتے ہیں. اللہ کے نبی خود فرماتے بخاری شریف. اس لیے جبل احد پر, احد پہاڑ پر, جبل نور پر, غار ثور پر مختلف پہاڑوں کے قصے اور نام حدیث میں آئے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم اس پہاڑ پر تشریف لے گئے, غار میں بھی گئے, جبل نور پر بھی گئے, 6 مہینے گئے مسلسل. ہر رمضان میں جاتے تھے اور وہاں اعتکاف کرتے تھے. ہر رمضان میں خلوت خلوت اکیلے. مولانا زکریا صاحب رحمت اللہ علیہ فرماتے ہیں جو آدمی ٹھیکڑا ہو, ٹھیکڑا کس کو کہتے ہیں جی, وہ مٹی کا بنایا ہوا برتن جو ہے نا اس کو توڑ دو, یو جسٹ بریک اٹ, تو اس کے ٹکڑے ہو جاتے ہیں, اس کو ہم ٹھیکڑا کہتے ہیں. اس کو کیا کہتے ہیں؟ ٹھیکڑا. اگر کوئی آدمی ٹھیکڑا جیسا ہو لیکن وہ خلوت اختیار کرے, تنہائی اختیار کرے اللہ کے ذکر کے لیے, تو وہ پرلز بن جاتا ہے, ہیرا بن جاتا ہے. اور اگر کوئی ہیرا ہو بہت ہی تنہائی میں اللہ کی عبادت کرتا ہو لیکن پھر لوگوں کے اندر میں بیٹھنا اور مستی مذاق ہنسی مذاق شروع کر دیتا ہے تو وہ ہیرا بھی ٹھیکڑا بن جاتا ہے. وہ ہیرا بھی کیا بن جاتا ہے؟ ٹھیکڑا بن جاتا ہے. مولانا زکریا صاحب نے تو اس بات کو بیان کیا. تو اللہ کے رسول صلی اللہ علیہ وسلم کہاں چلے گئے؟ جبل نور پر چلے گئے. چونکہ آج کل تو جب تک مجلس نہیں ہوتی ہے نا ہنسی مذاق کی باتوں کی, بھائی ایک دو گھنٹے ہم بھائی بیٹھیں گے مذاق کریں گے, ذرا آؤٹنگ بھی ہو جائے گی, کھانا بھی ہو جائے گا ریسٹورنٹ میں اور آؤٹنگ بھی ہو جائے گی, اس کے بڑے نقصان. تو کہہ رہے ہیں جبل نور پر, غار ثور پر, جبل احد پر اللہ کے نبی صلی اللہ علیہ وسلم تشریف لے گئے کہ وہ اتنے خوش ہوئے پہاڑ بھی کہ خوشی کی وجہ سے شیکنگ جھومنے لگے. وہ کہ ذکر میں کیسے آدمی جھومتا ہے, ایسے جھومنے لگے. تو اسے بھی اس نعمت کی قدر ہوئی, او ہو آج تو سرکار دو عالم صلی اللہ علیہ وسلم کا پیر مبارک چومنے کا اللہ نے مجھے موقع دیا. اللہ کے نبی کے پیر کو چومنے کا آج مجھے موقع ملا کہ ہم پر کھڑے ہیں کون؟ نبی اکرم صلی اللہ علیہ وسلم. کون کون تھے؟ نبی صلی اللہ علیہ وسلم, ابو بکر, عمر اور عثمان کھڑے احد پہاڑ کے اوپر کھڑے ہیں اور وہ ہلنے لگا, ہلنے لگا خوشی کی وجہ سے آج تو مجھ پر. تو اللہ کے نبی صلی اللہ علیہ وسلم پہاڑ سے کہا اے پہاڑ یا جبل اسکن فإنما عليك نبي وصديق وشهيدان. تجھ پر ایک نبی کھڑے ہیں, ایک صدیق ابو بکر کھڑے ہیں اور تجھ پر شہید کھڑے ہیں, تیرے اندر ہمت ہلنے کی. وہ پہاڑ بالکل خاموش ہو گیا. وہ بھی سمجھتے ہیں. اسی لیے قرآن کہتا ہے نا قیامت کے دن ہر چیز گواہی دے گی, ہر چیز گواہی دے گی, ہر چیز. سورہ زلزال میں ہے یومئذ تحدث اخبارها بأن ربك أوحى لها. زمین کے ٹکڑے پر ہم روزانہ سجدہ کرتے ہیں, یہ زمین ہمارے لیے قیامت کے دن گواہی دے گی, جتنے سجدے، جتنی نمازیں جس جگہ بیٹھ کر جس زمین پر کیے ہیں، وہ زمین کہے گی فلانے فلانے نے فلاں دین میں فلاں دین میں فلاں دین میں مجھ پر سجدہ کیا تھا۔ ہاں، اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم فرض پڑھتے تھے اور سنت کے لیے پیچھے ہٹ جاتے تھے نوافل کے لیے، ادھر کبھی ادھر۔ مشکات شریف میں ہے، ترمذی شریف میں ہے، جہاں فرض پڑھو فرض سے تھوڑا آگے پیچھے ہو کے سنت پڑھو۔ ہاں اگر کوئی جگہ نہ ہو تو اپنی جگہ پڑھ لو، ورنہ جگہ ہے آگے پیچھے ہو جاؤ، تاکہ پتا چلے یہ فرض ہوئی، اب یہ سنت ہوئی، اب یہ نفل ہوئی۔ جب کوئی شخص بھی ایسا کام کرنا چاہتا ہے جس سے وہ اپنے بارے میں خطرہ محسوس کرتا ہے کہ کوئی دیکھ لے گا، اور یہ میں ایسا کام کروں گا تو کوئی دیکھ لے گا، رسوائی ہوگی، ذلت ہوگی۔ جیسے ایک باپ نے اپنے 7 سالے بچے سے کہا، بیٹا یہاں کھڑے رہے، میں یہ گریپس کے گارڈن میں جا کے تھوڑی گریپس کسی کے گارڈن سے توڑ کے لے آتا ہوں۔ سفر میں جنگل میں تھے، توڑ کے لے آتا ہوں، کوئی ادھر ادھر آوے تو مجھے آواز لگانا، if someone comes from right or left please let me know so I can come back۔ وہ باپ بالکل توڑنے کی تیاری، ایسا ہاتھ لمبا کیا، بیٹے نے کہا ابا آ جاؤ آ جاؤ، ابا سمجھے کوئی آ رہا ہے، وہ توڑنے کے بجائے بھاگ کے باہر آ گئے۔ He did not break that grapes. He came back اور فرمایا، بیٹے کیا ہوا؟ کہا کوئی تو نہیں آ رہا تھا لیکن اللہ دیکھ رہا تھا۔ بیٹے نے کیا کہا؟ کوئی تو نہیں آ رہا تھا لیکن اللہ دیکھ رہا تھا۔ دیکھو 7 سال کا بچہ، اس کے دل میں اللہ کی فکر، My Allah is watching me everywhere. He is present everywhere. وہ جیسے ایک بچہ ہے، عبداللہ ابن مبارک، چھوٹے بچے تھے، اس کے فادر کے ساتھ سفر میں ہے، کہیں سفر میں، اور چھوٹا سا کیج ہے، کیج میں چھوٹی سی چڑیا ہے، کیج ہے اور کیج میں چھوٹی سی چڑیا ہے جی۔ تو راستے میں کچھ دانے کی ضرورت پڑی چڑیا کو، تو کسی کے کھیت سے کچھ جاؤ یا گیہوں تھوڑا سا توڑ کر کے کیج میں ڈال دیا چڑیا کو، اور وہاں عبداللہ مبارک چھوٹے تھے، بیٹھ گئے وہاں، اور باپ چلنے لگے، دور پہنچ گئے تو پوچھ رہا، بیٹا آتا کیوں نہیں تو؟ وہی بیٹھ گیا۔ کہاں جب مالک آوے نا، اجازت اس سے لوں گا پھر آؤں گا۔ جس کے کھیت سے تم نے کچھ دانے لیے ہیں نا، وہ مالک آ جائے، اس کی اجازت لے کہ ہم سے مسٹیک میرے باپ سے ہو گئی ہے، تب میں آؤں گا۔ کتنا اللہ کا ڈر ہے، کتنا اللہ کا خوف ہے۔ تو انسان کے دل میں کبھی گناہ کرنے کا شوق ہوتا ہے، لیکن دل میں کیا ہوتا ہے، کوئی دیکھ لے گا، ذلت ہو جائے گی، پتا چل جائے گا، دوسروں کو علم ہو جائے گا۔ جی سمجھ میں آتی ہے بات؟ وہ کہتے ہیں نا، میری حالت کون جانتا ہے؟ جی کون جانتا ہے؟ چپ چاپ اگر ہو تو کون جانے گا، سوائے اللہ کے کوئی جانتا؟ فرشتوں کے کوئی نہیں جانتا، لیکن یہ موبائل فون جانتا ہے، موبائل فون میں جب کرتے ہیں نا، اس کو سب پتا ہے کہ اس کا کیریکٹر کیسا ہے، اچھا ہے یا، اس کو تو سب پتا ہے نا کہ یہ از ڈوئنگ ایوری تھنگ انسائڈ اے فون، گیملنگ بھی کرتا ہے، وہ چیٹنگ بھی کرتا ہے، زنا بھی کرتا ہے، پلا بھی۔ سو مائی فون نوز ایوری تھنگ اباؤٹ می، تو اللہ فون سے بھی پوچھیں گے، بتا اس کے بارے میں۔ تو چور بھی چوری کے لیے دیکھتا ہے کہ کوئی علاقہ خالی ہو، زانی بھی دیکھتا ہے سنسان ہو، گھر میں کوئی نہیں تو چور بھی داخل ہوتا ہے، کوشش کرتا ہے، مگر وہ دیکھتا آگے پیچھے کون ہے، کب گھر والے چلے گئے، کوئی نہیں تب آتے ہیں، مگر اس اللہ کے بندے کو معلوم نہیں کہ یہ دیوار بھی بولے گی، یہ دروازہ جس کو تو توڑ رہا ہے وہ بھی بولے گا جی، جس گھر کے اندر سے تو نے وہ چیز اٹھائی وہ چیز بھی بولے گی جی، وہ جس کو کور کیا ہے کالا کپڑا کہ چہرہ پہچانے نہیں پولیس، تو وہ کپڑا بھی بولے گا۔ قرآن کہہ رہا نا یومئذ تحدث اخبارها، ہر چیز اس دن گواہی دے گی، کوئی چیز بچنے والی جی، ہر چیز بولتی بھی ہے سنتی بھی ہے، اور اللہ بلوائے گا اس کو، اللہ تمہیں سنوائے گا قیامت کے دن۔ ہاں گویا ہمارا ہر عمل، ہمارا ہر عمل ٹیپ ریکارڈ کی طرح زمین میں، آسمان میں، چیزوں میں، جہاں جہاں کیا وہ ٹیپ ریکارڈ کی طرح پروٹیکٹڈ ہے، ریکارڈڈ ہے۔ ان تمام کو ڈیلیٹ کرنے کا، ڈیلیٹ کرنے کا ایک ہی راستہ ہے اور وہ ہے توبہ۔ وہ کیا ہے؟ میرے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں جب کوئی بندہ اللہ سے سچی توبہ کرتا ہے، truthful repentance, then Allah tells everything to forget. Allah made that things forget. وہ چیز بھول جاتی ہے، وہ زمین بھول جائے گی، وہ کاغذ بھول جائے گا، وہ فون بھول جائے گا، یہاں تک کہ رجسٹر میں لکھا ہوا گناہ بھی ڈیلیٹ ہو جاتا ہے، وہ فرشتے بھی بھول جائیں گے سوائے اللہ کی ذات کے، کسی کو پتا نہیں ہوگا۔ ایک توبہ ایسی ہے جس پر اللہ سب کچھ بھلا دے گا۔ یہ حدیث میں حضرت تھانوی رحمتہ اللہ علیہ نے نبی صلی اللہ علیہ وسلم کی اس حدیث کو نقل کیا ہے۔ اس لیے اللہ تبارک و تعالیٰ نے قرآن میں فرمایا یومئذ تحدث اخبارا، انسان جہاں کہیں جب کبھی جو بھی حرکت کرتا ہے، جہاں سمجھتا ہے مجھے کسی نے دیکھا نہیں، وہ اطراف کے تمام درختوں کو بھول گیا، جنگل کے درختوں کو بھول گیا، وہ پتھر کو بھول گیا جی، وہ زمین کو بھول گیا، ہر چیز قیامت کے دن گواہی دے گی کہ اس نے فلاں یہ حرکت کی تھی، فلاں یہ حرکت کی تھی۔ اسی لیے سرکار دو عالم صلی اللہ علیہ وسلم فرماتے ہیں مجھے اب تک مکہ مکرمہ میں وہ پتھر معلوم ہے جو نبوت ملنے سے پہلے میں چلتا تھا تو راستے میں مجھے سلام کرتے تھے، وہ درخت مجھے معلوم ہے جب میں چلتا تھا تو مجھے سلام کرتے تھے، جب میں اس کے پاس سے گزرتا تھا جہاں کہیں وہ مجھے پتھر بھی یاد ہے، یہ زمین، یہ آسمان، یہ پہاڑ، ہر چیز سنتی ہے۔ اِنَّا عَرَدْنَا الْأَمَانَةَ عَلَى السَّمَاوَاتِ، ہم نے پہاڑ کو کہا لے لو بھائی ہماری امانت کو قبول کر لو، تم اختیار ہے، پابینا تم چاہتے ہو، آسمان کو کہا، زمین کو کہا، ہر ایک نے انکار کر دیا۔ پہاڑ بھی روتے ہیں بھائی۔ حضرت مولانا زکریہ صاحب رحمت اللہ علیہ کا انتقال ہوا تو ان کے ایک خلیفہ نے، بہت بڑے عالم تھے، خواب میں دیکھا کہ آسمان رو رہا ہے، زمین رو رہی ہے، وہ کہتے ہیں میں پہاڑوں کو دیکھ رہا ہوں کہ پہاڑ بھی رو رہے ہیں، خواب میں دیکھا۔ اس لیے ہم نے کبھی روتے ہوئے دیکھا نہیں زمین کو، ہم نے کبھی آسمانوں کو، پہاڑوں کو روتے ہوئے دیکھا نہیں، اس لیے ہمیں تعجب ہوتا ہے، مگر اس عالم نے خواب میں دیکھا۔ اللہ کا یہ بندہ اس دنیا سے رخصت ہو گیا، اس ایک اللہ کے بندے کی وجہ سے آسمان، زمین، چاند، سورج، چاند، کائنات کی ہر ذرہ اللہ کی رحمت سے مستفید ہوتی تھی، وہ اب کیا ہے؟ رونا شروع۔ گویا ایک نیک آدمی جو زمین پر تھا عبادت کرنے والا، ایسے ہزاروں لاکھوں اولیاء دنیا سے چلے جاتے ہیں، یہ بہت بڑے عالم تھے۔ حضرت جی مولانا یوسف صاحب رحمت اللہ علیہ کا انتقال ہوا تو انہوں نے بھی دیکھا، انہوں نے صبح مجھے بتایا، یعنی حضرت مولانا زکریہ صاحب رحمت اللہ علیہ کو، کہ میں نے خواب میں دیکھا کہ حضرت جی مولانا انعام الحسن کا انتقال ہوا، ہر چیز رو رہی ہے، ایوری تھنگ کرائز۔ تو میں کیا کہہ رہا تھا کہ ہر چیز گواہی دے گی، اور अल्लाह तबारक व ताला किसी छोटी न छोटी चीज के ऊपर भी क्या कर देता है, माफ कर देता है कोई ना कोई चीज। बाज मरतबा आदमी बहुत सारे अमल करता है लेकिन उस अमल पर उसकी मगफिरत नहीं हुई, कोई छोटी चीज पर उसकी मगफिरत होगी। जैसे इमाम मोहम्मद रहमतुल्लाह अलैह इंतकाल हो गया, इमाम अबू हनीफा रहमतुल्लाह अलैह के शागिर्द इंतकाल हो गया, मरने के बाद किसी ने पूछा क्या गुजरी है, तो फरमाया पास हो गया, नजात हो गई, जन्नत मिल गई। किस पर? तुम तो बड़े आलिम, ऐसी ऐसी किताबें लिखी आपने कि एक किताब ऐसी लिखी कि जिस पर एक यहूदी बोल उठा कि छोटा मोहम्मद की तालीम यह है और उसकी किताब ऐसी है तो उनका बड़ा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कैसा होगा, और वो मुसलमान बन गया उनकी किताब देख। लेकिन किस पर नजात हुई? अल्लाह ने कहा फुला दिन तुमने रोशनाई से इंक पॉट में कलम डालकर लिखते थे तो उस लकड़ी पर जो लिखते थे पेन पर मक्खी आकर बैठ गई। आपने दिल में सोचा कि मैं लिखना शुरू करूंगा तो हाथ को हरकत होगी, ये मक्खी प्यासी होगी, ये उड़ जाएगी, उसको तकलीफ होगी, तो मेरी एक अदना मखलूक पर मक्खी पर तुमने तरस खाया, रहम खाया, तो उसके बदले में मैं आज तेरी मगफिरत कर देता हूं। कहां किताबें लिखने वाला, और किस चीज पर मगफिरत होती है? छोटी भी चीज पर अल्लाह मगफिरत कर देता है। एक बुजुर्ग का इंतकाल हुआ, हजरत थानवी रहमतुल्लाह लिखा, जब इंतकाल के बाद किसी आलिम ने ख्वाब में देखा, पूछा क्या गुजरी है, अपने जमाने के बड़े वली थे वो, फरमाया बस न पूछो क्या हाल होने लगा था। लेकिन हाल क्या होता था? बस खिचड़ी का जिक्र आ गया, हिंदुस्तान के बहुत बड़े वली थे, खिचड़ी का जिक्र, ये खिचड़ी हिंदुस्तान वाले बनाते हैं, हमारे पाकिस्तान वाले तो खिचड़ी शायद नहीं जानते। ये खिचड़ी होती है ना, ये दाल और राइस को मिलाकर उसको पकाते हैं ना, ये खिचड़ी है। खिचड़ी का जिक्र आया, अब क्या खिचड़ी का जिक्र आ गया तुम्हारे अल्लाह के यहां? फरमाया अल्लाह ने मुझे कहा क्या लेकर आए, कहा अल्लाह तेरा दीन लेकर आया। कहा फुला दिन पेट के अंदर में तुझे दर्द था, फुला दिन तुझे पेट में दर्द था, तुमको किसी ने पूछा क्या हो रहा है तो तुमने कहा खिचड़ी आज खा ली, उसकी वजह से थोड़ा सा पेट में दर्द हो गया। क्या खिचड़ी कभी दर्द देती है या मैं अल्लाह दर्द देता हूं? किस चीज को पकड़ ली? कहा अल्लाह तो कहता है, नबी कहता है, वहीदा मरीन तो फौबी, जब मैं बीमार होता हूं तो अल्लाह शिफा देता है। खिचड़ी पर उनकी पकड़ हो गई। ऐसे तो कितनी बातें हम करते होंगे दुनिया में जो अल्लाह को नाराज करने वाली है, अल्लाह हमें माफ कर रहे। तो ऐसा है कि छोटी छोटी बात के ऊपर होता है। इमाम बुखारी रहमतुल्लाह अलैह, अल्लाह वालों को जियारत बड़ी होती है, अल्लाह वाले को बड़ी जियारत होती है, उनको भी नबी सल्लल्लाहु अलैहि वसल्लम की जियारत बहुत मरतबा हुई। इमाम बुखारी रहमतुल्लाह, इमाम बुखारी रहमतुल्लाह अलैह को नबी सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में देखा कि वो क्या कह रहे हैं, मेरे तो कान में दर्द हो, वो कह रहे हैं कि ये वो पत्थर जो है, पंखा जो है ना, वो पंखा हिला रहे हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बदन पर से, ऐसा पंखा हिला रहे ताकि कोई मक्खी आपको परेशान न करे। सुबह उठे, इसकी ताबीर पूछी तो ताबीर वाले ने कहा कि देखो तुम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की अहादीस है, उस हदीस में से बनी बनाई लोगों की घड़ी हुई हदीस को दूर करोगे ऐसे, और ऐसी किताब लिखी बुखारी शरीफ। देखो मौलाना इलियास साहब रहमतुल्लाह अलैह वो मदीना मुनव्वरा में गए और कहा मुझे यही रहना है, अभी कहां रहना है, मदीना मुनव्वरा में रहना है, आई डोंट वांट टू गो बैक टू इंडिया। नबी सल्लल्लाहु अलैहि वसल्लम की जियारत हुई ख्वाब में, फरमाते जाओ हिंदुस्तान, क्या कहा, जाओ हिंदुस्तान, तुमसे दीन का काम लिया जाएगा, क्या कहा, तुमसे दीन का काम लिया जाएगा, ऐसा नहीं कहा तुम्हें दीन का काम करना है, तुमसे लिया जाएगा दीन का काम। लेने वाला कौन होगा? अल्लाह। सुबह जब आप उठे ना तो अपने बुजुर्गों के पास मदीना मुनव्वरा में गए और अपना ख्वाब बयान किया, बहुत परेशान है, फरमा जल्दी जाओ, जल्दी जाओ, तैयारी करो, वापस इंडिया जाओ। और कब मैं इंडिया जाके क्या करूंगा, इसलिए कि मेरी जबान तो टुटराती थी, यानी बोल नहीं सकते थे वो इलियास साहब रहमतुल्लाह अलैह, उनकी जबान में रवानगी नहीं थी, वो मुकर्री नहीं थे, वो लंबे बयानात नहीं कर सकते थे, थोड़ी सी लुकनत, थोड़ी लुकनत तो नहीं थी लेकिन बोल नहीं सकते थे जल्दी जल्दी, तो परेशान है, मैं क्या काम कर सकता हूं, मैं क्या करूंगा वहां जाके। तो कहा तुम्हें घबराने की क्या बात है, तुम्हें काम नहीं करना है, तुमसे काम लिया जाएगा, तुम्हें तो नहीं करना है, अल्लाह तुमसे करवाएगा। तुम किस तरह कराएगा? जैसे मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह, बड़ी जवानी है और किताब लिख रहे हैं मदीना मुनव्वरा में, औजुज़ुल मसालिक, मुअत्ता इमाम मालिक की शरह लिख रहे हैं, बहुत जिल्दों में अरबी में लिखी है, तो उसकी वन एंड हाफ जिल्द लिख दी वॉल्यूम्स वहां मदीना मुनव्वरा में, का लगता है ऐसा यही में रहूंगा और यही सारी शरह लिख दूंगा, कॉमेंट्री हदीस की लिख दूंगा। लेकिन ख्वाब में नबी सल्लल्लाहु अलैहि वसल्लम की जियारत हुई, फरमाया इज़हब इलल हिंद, हिंदुस्तान जाओ, इज़ा जा वक्तुका नतलुबुक, जब तुम्हारा टाइम आ जाएगा हम तुम्हें बुलाएंगे। देखा किस चीज का? मौत का। तुम्हारे मौत का टाइम आ जाएगा हम तुम्हें बुलाएंगे। तुम्हारा आना किधर होगा? मदीना मुनव्वरा में। तो जहां कहीं जाते थे वो डरते थे, लेकिन एक तरफ उम्मीद भी थी कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा नतलुबुक, हम तुम्हें बुलाएंगे। इसको कहते थे वो सफर मौऊद, यानी वापस में पहुंच जाऊंगा। एक मरतबा हिंदुस्तान में बहुत बीमार हो गए, बहुत बीमार, और इसी तरीके से हॉस्पिटल में ले जाया गया, उन लोगों ने, डॉक्टरों ने भी जवाब दे दिया, तो उनके मुरीदीन ने स्पेशल एक फ्लाइट तैयार किया था कि इनके बदन को, बॉडी को कहां ले जाया जाएगा? मदीना मुनव्वरा में, इस ख्वाब की वजह से हम तुम्हें बुलाएंगे। लेकिन जब हजरत को थोड़ा थोड़ा इफाका हुआ 3 दिन के बाद, तो मायूस थे, परेशान थे, तो किसी मुरीद ने कहा हजरत आपका इंतकाल हो जाए तो फिर क्या होगा? फरमा मैं इधर उधर मरता वरता नहीं, मैं इधर मरता वरता नहीं, अल्लाह के नबी ने मुझे कहा इजा जा वक्त का नतलोब, जब तुम्हारा टाइम आएगा हम मदीना बुलाएंगे, तो मैं मदीना जाऊंगा, वहां मेरी मौत होगी। समझ में आई बात? आप बेटी है ना मौलाना ज़करिया साहब, उसमें लिखा है कि हजरत ने 2 मरतबा मलिकुल मौत को देखा, एक सहारनपुर में और एक मदीना मुनव्वरा। सहारनपुर में आ गए मुझे लेने, तो मैं नहीं, मदीना मुनव्वरा में आएंगे हम तुम्हारे पास, वहां आएंगे, यहां नहीं, यहां तो तुम्हारी जियारत कर लेते। हाय ऐसे लोग भी थे जी जिनको दुआएं थी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की, कहां से कहां जाते हैं। तो इमाम बुखारी रहमतुल्लाह अलैह को भी देखो पढ़ रहे हैं, कोई जहन में प्रोग्राम नहीं, मगर आप सल्लल्लाहु अलैहि वसल्लम का ख्वाब देखा, क्योंकि पंखा हिला रहे हैं, तो आप क्या करेंगे? सही हदीस को अलग करेंगे, सकीम और मौजू को निकालेंगे, ज़ईफ और मौजू को अलग करेंगे। और इमाम बुखारी रहमतुल्लाह अलैह के उस्ताज के उस्ताज कौन? इमाम आजम इमाम अबू हनीफा रहमतुल्लाह अलैह, दुनिया की जुबान पर उनका नाम है इमाम आजम। एक तो इमाम और एक सबसे बड़ा इमाम, इनका लकब था, सबसे पहले लकब इमाम आजम का इमाम अबू हनीफा रहमतुल्लाह अलैह। वो तो कपड़ों की तिजारत करते थे, आलिम नहीं थे, क्या करते थे? कपड़े की तिजारत, बिजनेस करते थे। न हदीस का उनके जहन में कोई था, न पढ़ने की तरफ कोई ध्यान था, न पढ़ाने की तरफ, तो बिजनेस मैन है। इमाम सबर नबी सल्लल्लाहु अलैहि वसल्लम की कब्र मुबारक की जियारत होती है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में देखा, तो आप सल्लल्लाहु अलैहि वसल्लम की हड्डियां जो है बदन की अलग अलग हो गई है, पैर की, हाथ की वगैरह अलग अलग है। इमाम आजम अंदर दाखिल हुए और सारी हड्डी को जमा कर रहे हैं ऐसे, ये ख्वाब में देखा। हालांकि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जिंदा है अपनी कब्र में, लेकिन उन्होंने ये ख्वाब देखा कि सारी हड्डियां अलग अलग है और जमा कर रहे हैं। सुबह उठकर ख्वाब पूछ रहे हैं इब्ने सीरीन रहमतुल्लाह अलैह, जो उस जमाने के सबसे पहले जी इंसानों में एक, तो हजरत यूसुफ अलैहि सलाम नबी सल्लल्लाहु अलैहि वसल्लम सहाबा के बाद तबीईन में इब्ने सीरीन थे। उनको पूछा, कहा तुम नबी सल्लल्लाहु अलैहि वसल्लम की जितनी सुन्नतें हैं, जितने फराइज हैं, जितने मुस्तहबात हैं और जितने वाजिबात हैं, वो सब के सब जमा करोगे एक साथ और किताब लिखोगे कि फर्ज क्या है, नमाज हम पढ़ते हैं उसमें कितना फर्ज है, उसमें कितने वाजिब हैं, इसमें कितनी सुन्नत है, इसमें कितने मुस्ताहब हैं, वो सारा। वुजू में क्या फर्ज है, क्या सुन्नत है, क्या मुस्ताहब है, रोजे में क्या है, जकात में क्या है, फर्ज जकात हज में क्या है, इसी तरह सारी गुसल में क्या है, तयम्मुम में क्या है, कपड़ों में क्या है, खाने में क्या है, बैठने में क्या है, चलने में क्या है, उठने में क्या है, सोने में क्या है, सब टॉयलेट में जाने आने सुन्नत क्या है, सारा फराइज वाजिब सुन्नत मुस्तहबात सब के सब तुम जमा करोगे लोगों के सामने। ये है अलग अलग हड्डी है उसको एक साथ जमा करना, यानी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के फराइज वाजिबात जो आपने बयान किए हैं सहाबा किराम के सामने, वो सब एक जगह नहीं है, आप उस सब को एक जगह लाकर एक किताब लिखेंगे, लोगों को बनाएंगे। ये सबसे पहली किताब इमाम आजम इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने लिखी, इमाम बुखारी के उस्ताद की उस्ताद है। हजरत इमाम आजम रहमतुल्लाह अलैह का मकाम तो ये था जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के रोजे अकदस पर सलाम पेश करने के लिए गए तो क्या कहा, अस्सलातु वस्सलामु अलैका या सय्यदी या रसूल अल्लाह, सलाम पेश किया कब्र मुबारक पर, अस्सलात वस्सलाम अलैका या सय्यदी या रसूल अल्लाह, अंदर से जवाब आया वालैका सलाम या इमाम अल मुस्लिमीन, ए मुसलमानों के इमाम, इमाम आजम है इमाम अबू हनीफा। अब सारी दुनिया मिलकर उनके साथ हसद करे जी, सारी दुनिया उनको गालियां दे, लेकिन हजरत को कुछ होने वाला नहीं है। हसद करने वाले हर जमाने में रहे, नबियों के जमाने में रहे, सहाबा के जमाने में रहे, ताबीन तबे ताबीन, और आज तक लोग हसद करने वाले हैं और करते रहेंगे, लेकिन उनकी हसद से कुछ होने वाला नहीं है। मालूम होता है ये वहां से मुंतखब किया जाता है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास। आपने नाम सुना होगा बहुत बड़े मुहद्दिस, शायद सुना हो अल हुसैन अल जौफी, हुसैन अल जौफी ये सबसे बड़े मुफस्सिर है, बहुत बड़े मुफस्सिर कुरान की तफसीर, और उनका लकब क्या था, इमामुल कुर्रा, कारियों के इमाम, किरात तजवीद अदब और इमामुल लुगात थे, लुगत के ये बहुत बड़े बुजुर्ग भी थे, अल्लाह के वली थे। उनका इतना बड़ा मकाम, इल्मी मकाम, लेकिन इतना बड़ा मौलवी है 60 इयर्स तक मस्जिद में हर 5 नमाज के लिए अजान दी है, कितने साल भाई, इमामुल कुर्रा है, बहुत बड़ा मौलवी है, सारे लोग उनसे पढ़ते हैं, लेकिन 60 इयर्स तक उन्होंने हर अजान 5 अजान रोजाना 60 इयर्स तक उन्होंने मस्जिद में अजान दी है, अपनी मस्जिद जाओ पढ़ाते थे, जितने भाई 60 इयर्स, 10 साल अगर कोई अजान दे जन्नत वाजिब हो जाती है, और मुअज्जिन का दर्जा कयामत के दिन वो सारी आदम अलैहिस्सलाम से लेकर कयामत तक की मखलूक होगी, उसमें लंबी गर्दन वाला ऊंचा आदमी मुअज्जिन होगा, दूर से नजर आएगा ये मुअज्जिन है, क्योंकि उसने अल्लाह की अजान आवाज को बुलंद किया, अल्लाह ने उनको कयामत के दिन बुलंद करना है। अब अंदाजा करो 60 ईयर्स तक उन्होंने अजान दी है, तो नमाज 60 ईयर्स तक उन्होंने जमात के साथ पढ़ी है, 60 ईयर्स। हाय हाय, ऐसे लोग भी गुजरे हैं, हम अगर उनको देखें तो हमारी टोपी भी गिर जाए, इतने बड़े दर्जे वाले हैं कि हम तो उसके पैरों के राख के बराबर भी नहीं। वो फरमाते हैं, खुद फरमाते हैं, मैंने एक मर्तबा ख्वाब में देखा, मैं क्या देखता हूं, जन्नत के दरवाजे पर हजारों लाखों करोड़ों लोगों का हुजूम है जाने के लिए। कहां जाना है? जन्नत में जाना है, हुजूम है, हुजूम बहुत ज्यादा मजमा है। ऐलान हुआ, उलमा तशरीफ लाए, पहले कौन जाएंगे अंदर में? उलमा तशरीफ लाए। तो ये ऐलान सुनते ही उलमा जन्नत में दाखिल होने लगे, सारे उलमा जन्नत में दाखिल होने लगे। मैं भी उठा कि मैं भी तो आलिम हूं, इमामुल कुर्रा है। तो वो दरवाजे के पास पहुंचे तो मुझे स्टॉप, दरवाजा बंद कर दिया गया, मुझे अंदर जाने नहीं दिया। ये खुद कह रहे, अपना ख्वाब बयान करें, इतना बड़ा अपने जमाने का इमाम है, फरमाते मुझे रोक दिया गया, मुझे कहा तुम उनमें शामिल नहीं। क्या कहा? तुम उनमें शामिल नहीं। वहां से ऐलान किया, उलमा दाखिल हो। मैं भी तो आलिम, आलिम का माना इमाम, खिराक का बड़ा इमाम, कुरान का, तजवीद का बहुत बड़ा इमाम, हाफिज हुए, उसके बाद कारी बने, कारी कुरान के, और इतने बड़े कारी इमामुल कुर्रा के, हजारों ने उनसे किराअत पढ़ी। अब बड़े मुफस्सिर भी है, तफसीर भी उन्होंने पढ़ी, इमामुल कुर्रा भी है, अदब लुगत की किताबें भी है। मैंने पूछा, अल्लाह मुझे क्यों नहीं? तो मैं एकदम, मुझे कहा गया कि सारा काम आपका ठीक है, आपने बहुत ही किराते पढ़ाई फुला फुला, लेकिन तुम हदीस को बयान नहीं करते थे, हदीस को रिवायत नहीं करते थे। मैं उठा सुबह और हदीस पढ़ने के लिए दाखिल हो गया, और फिर बहुत बड़े मुहद्दिस भी बने। क्या बने? मुहद्दिस भी बने। एक दूसरे बुजुर्ग है, दाऊद इब्न दीनार रहमतुल्लाह अलैह, दाऊद इब्न दीनार बहुत बड़े, उनके हालात में लिखा है, बड़े बड़े इमाम बुखारी के उस्ताद ने उनसे हदीस पढ़ी है, उनके शागिर्द है। एक दफा टाउन फैला, प्लेग जिसको कहते हैं, जैसे यहां पर वो कैसे फैल गई दुनिया में बीमारी, ऐसे ही प्लेग फैल गया कोविड की तरह, और मैं भी उस टाउन में पकड़ा गया। प्लेग चल रहा था तो उसमें एक दफा बेहोशी मुझ पर तारी हो गई, और बेहोशी के आलम में मैं क्या देखता हूं, देखो खुद पर बीमारी आ गई है प्लेग की, लेकिन बेहोश हो गए, उस बेहोशी में मैं देखता हूं एक आदमी मेरी सर की तरफ बैठा है और एक आदमी मेरी पैर की तरफ बैठा है। कौन? दाऊद इब्न दीनार फरमाते हैं, प्लेग में मैं फंस गया, बीमार हो गया, जैसे कोविड में लोग फंस जाते, तो मैंने देख रहा हूं कि बेहोश हूं मैं, अनकॉन्शियस हूं, सर की तरफ कोई बैठा है, पैर की तरफ। तो जो पैर की तरफ बैठे थे उन्होंने मेरे पैर को टटोलना शुरू किया, ऐसे पैर को देखना शुरू किया, पक्का है कि कच्चा, टटोलना शुरू किया, और जो सर की तरफ था उन्होंने मेरा मुंह खोला, ये बेहोशी में देख रहे, मेरा मुंह खोला, मेरी जबान खींची बाहर, और यहां नीचे और उप जबान के ऊपर उंगली फेर रहे हो, ऐसा उंगली कर फेर रहे हैं, इज टचिंग माय टंग विथ हिज फिंगर, द पर्सन हु सिटिंग माय हेड साइड, वो मेरी जबान में, और वो पैर की तरफ कर रहा है, जो पैर की तरफ था वो जो बैठा हुआ था वो कहने लगा, मशाइल अल मस्जिद, ये पैरों से मालूम होता है कि मस्जिद की तरफ जाता था, मशाइल अल मस्जिद, उनके पैर से चलने से मालूम होता है, वो टटोलने से चेक करने से, ये मस्जिद की तरफ, ایک ایک قدم جماتے ہیں نا مسجد کی طرف یا بیان کی طرف یا اللہ کے نبی کی بات سننے کے لیے، ایک ایک قدم لکھا جاتا ہے، ایک ایک قدم لکھا جاتا ہے جی. تو یہ کہہ رہے ہیں یہ مسجد چلتا تھا، جو سر کی طرف ہے وہ کہتا ہے، لگتا ہے اس کی زبان پر سبحان اللہ الحمدللہ اللہ اکبر کا بھی پتہ چلتا ہے، انگلی ٹچ کر رہے ہو زبان سے بھی. لیکن یہ قرآن بہت کم پڑھتا تھا، دیکھو انگلی ٹچ کر کے کیا کہتا ہے، تسبیحات تو بہت پڑھتا تھا، وشیم من القرآن، قرآن بہت تھوڑا. یہ اتنا بڑا محدث ہے زمانے کا داؤد ابن ادینا، اور مرتے وقت بے ہوشی میں ان کی یہ حالت ہے جی. جب بیدار ہو گئے، ہوش میں آئے، تو کہتے ہیں اب مجھے پتا چلا قرآن پاک کی خدمت میں، تجوید میں، قراءت میں، اور تفسیر کی خدمت میں، تفسیر کی خدمت میں، تفسیر کو بیان کرنے میں، حدیث کا درس دینے میں، کام کے متعلق، یہ اللہ کا کتنا بڑا درجہ ہے کہ فرشتے چیک کرتے ہی پتا کر لیتے یہ کیسا ہے، مرتے وقت ہی پتا چل جائے گا. اس لیے قرآن کریم میں ہے نا، ہر عضو بولے گا، بات وہاں پر آ گئی میں، یومئذ تحدث اخبارہا، ہر چیز بولے گی، زمین بھی، آسمان بھی، درخت بھی، پتھر بھی، ہر چیز، کنکر پتھر، یہاں تک کہ میری آنکھ بھی بولے گی، میرا کان بھی بولے گا، میرا دماغ بھی، بدن کا ہر بال بولے گا، یہ رام جس کو ٹائی ہم کہتے ہیں وہ بھی بولے گا. قرآن قریب میں اللہ نے سورت یاسین میں اس کو بیان کیا ہے، الیوم نختم علی افواہہم، ہم ان کی زبان کو سیل کر دیں گے، وتکلمنا ایدیہم، اس کے ہاتھ بولیں گے، وتشہد ارجلہم، ان کے پیر بھی بولیں گے، بما کانوا یکسبون، اور جتنے ڈنڈے دنیا میں کیے ان تمام کو بیان کریں گے. ڈنڈے سمجھتے ہیں، جتنے کام دنیا میں کیے الٹے سیدھے، یہ ساری چیزیں قرآن کریم میں. اسی لیے ان تمام چیزوں سے معلوم ہوا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں کہ قرآن جیسی بڑی نعمت اللہ پاک نے مجھے آپ کو دی ہے، اور ہماری مسجد میں درس حدیث ہو رہا ہے، ہمیں اس میں شریک ہونا چاہیے، اپنے آپ کو بے نیاز نہیں سمجھنا چاہیے کہ مجھے سب پتا ہے. میری مائیں اور بہنیں، لوگ گھر پر سنتے ہیں، کوئی حرج نہیں، لیکن مجلس کا جو ثواب ہے، اور اللہ کے نبی کی پیاری حدیث کی نیت سے جو آتے ہیں اور درس میں شریک ہوتے ہیں، اس کا ثواب الگ ہے، کیونکہ اس کے دل میں شوق پیدا ہوا. جب شوق نہیں تو اللہ کچھ دیتا نہیں ہے، یاد رکھو. گھر پر بیٹھے آرام سے سو رہے، وہ کام بھی ہو گیا، سب کچھ سن بھی لیا، کچھ نہیں ہوگا، صرف سن لیا جائے گا. لیکن طلب حدیث میں جو نکلتا ہے، من وجدہ، اللہ کے نبی فرماتے ہیں جو کوشش کرتا ہے وہ پاتا ہے، جو چلتا ہے وہ پاتا ہے. تو کوشش کر کے درس حدیث میں، درس تفسیر میں آپ لوگ آئیں، اور عورتوں کو بھی دعوت دی جائیں. اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم کی بات میں بہت ہی اللہ نے طاقت رکھی ہے. انشاءاللہ ایک نہ ایک دین ہمارے ایمان کو ایسا تازہ بنائے گا کہ ہم صحیح راستے پر چلنے والوں میں سے بن جائیں گے، اور ایمان پر پھر موت بھی ہوگی. جیسے آج کے درس میں آپ کو امام نووی نے ان عرضنا الامانۃ علی السماوات والارض والجبال پر، دیکھو کیسے نیک لوگوں کو اللہ کے نبی خواب کے اندر بشارت دیتے ہیں، اور اب قیامت کے دن کتنی بشارتیں ملے گی، کتنے واقعات میں نے آپ کو سنائے. اللہ پاک مجھے اور آپ کو، ہم تمام کو عمل کی توفیق نصیب فرمائے. یا رب لک الحمد کما ینبغی لجلال وجہک ولعظیم سلطانک یا ارحم الراحمین یا ذا الجلال والاکرام. اللہم صلی وسلم دائما ابدا علی حبیبک خیر الخلق کلہم. یا اللہ، یا رحمان، یا اللہ، اس مجلس کو قبول فرما، درس حدیث کو قبول فرما، درس حدیث کو قبول فرما. اے اللہ، دور دور سے ہماری مائیں اور بہنیں اور ہمارے بھائی درس حدیث ریاض الصالحین میں آتے ہیں، اللہ ان سب کا آنا اور ان کے قدم قدم کو قبول فرما. الہ العالمین، یا اللہ، ایک ایک قدم کو ہم سب کے لیے نجات کا ذریعہ بنا. اے اللہ رحمت کا ذریعہ بنا، سب تیرے نبی کی حدیث کو سننے کی نیت سے آئی ہے، اللہ سب کا آنا قبول فرما، مقبول فرما، رحمت و راحت اور عفو و عافیت کا ذریعہ بنا، تیرے بارگاہ میں قبولیت کا ذریعہ بنا، تیری بارگاہ میں محبوبیت کا ذریعہ بنا، تیرے نبی کی بارگاہ میں بھی محبوبیت کا ذریعہ بنا۔ اے اللہ جو بات کہی جائیں سنی جائیں ہمیں عمل کی توفیق نصیب فرما، امت کی مغفرت فرما، ہم سب کی مغفرت فرما، ہمارے والدین کی مغفرت فرما، ہماری آل و اولاد کی مغفرت فرما، دوست احباب کی مغفرت فرما، اے اللہ بھائی بہنوں اور رشتہ داروں کی مغفرت فرما، قریب اور دور کے، بیوی کی طرف کے اور ہماری طرف سے، اے اللہ ماں باپ کی طرف سے یا والدہ کی طرف سے، جتنے رشتہ دار جدھر ہے جہاں کہیں سب کی مغفرت فرما۔ الہ العالمین یا ارحم الراحمین، زندوں کی مغفرت فرما، مردوں کی مغفرت فرما، اس مجمع میں جتنی ہماری مائیں اور بہنیں محترمہ آئی ہوئی ہے اور جتنے لوگ یہاں بیٹھے ہیں سب کی مغفرت فرما۔ اے الہ العالمین، گھروں پر اور ریسیور کے ذریعے، مکسلر کے ذریعے، نیشنل اور انٹرنیشنل، دور دور تک سننے والے جہاں کہیں ہیں، یا ای مسجد کے ذریعے سے سننے والے ہیں جہاں کہیں، اے اللہ سب کی مغفرت فرما، سب کا سننا قبول فرما، سب کی مغفرت فرما۔ اے اللہ جو مجبور ہے، آ نہیں سکتے اس مجمع میں، پھر بھی گھر میں بیٹھ کر یا دور دور بیٹھ کر نیشنل اور انٹرنیشنل پر سن رہے ہیں اپنے گھروں میں، اے اللہ سب کا سننا قبول فرما۔ اور تیرے آقا نے بیان فرمایا صلی اللہ علیہ وسلم نے، جو میری حدیث کو سنے اور پھر سنائے، اللہ تو اس کے چہرے کو تر و تازہ فرما۔ اے اللہ ہم تیرے نبی کی باتوں کو سننے اور کہنے کے لیے بیٹھے ہیں، اے اللہ ایمان کی روشنی سے، ایمان کے نور سے، حدیث کی روشنی سے ہمارے چہرے کو اے اللہ ایمانی اور تر و تازگی عطا فرما، ہمارے دلوں کو اے اللہ ایمانی اور تر و تازگی عطا فرما اور نورانی بنا دے، آگے سے، پیچھے سے، دائیں سے، بائیں سے، اوپر سے، نیچے سے ہمیں نورانی بنا دے۔ الہ العالمین گناہوں سے ہماری حفاظت فرما، ہر قسم کے بڑے فعل سے ہماری حفاظت فرما، صغائر کبائر سے ہماری حفاظت فرما۔ اے اللہ بیماریوں سے، پریشانیوں سے اور آنے والے مہلک کن پریشانی اور بیماریوں سے اور آنے والے فتنوں سے، ٹرائل سے، ہماری آل اولاد کی اور نسلوں کی اور قیامت تک آنے والی نسلوں کی حفاظت فرما۔ ایمان پر باقی رکھنا اور ایمان پر موت دینا۔ اللہ جو بھی بیمار ہو اس مجمع میں سب کو شفا کاملہ، عاجلہ، دائمہ، مستمرہ نصیب فرما۔ جو دنیا سے جا چکے اللہ ان کی مغفرت فرما، زندوں کی بھی مغفرت فرما۔ اے اللہ یا رحمان یا اکرم الاکرمین، جو مانگا وہ بھی عطا فرما، نہ مانگ سکے اپنے فضل سے، کرم سے، رحم سے، نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے، الہ العالمین مخلصین مخلصات کی آمین کے ساتھ ہماری آمین کو ملا کر اے اللہ ہماری دعا اور توبہ کو قبول فرما۔ وصلی اللہ تعالی سیدنا محمد والہ وصحبہ اجمعین برحمتک یا ارحم